آيت نمبر 91 سے، مت تخذ اللہ من ولد، نہ تو اللہ نے کسی کو بیٹا بنائے اور نہ اس کے ساتھ کوئی اور معبود ہے، ورنہ ہر معبود اپنی مخلوق کو لیے پھرتا اور ہر ایک دوسرے پر چڑھ دوڑتا۔ جو اوصاف یہ بتلاتے ہیں ان سے اللہ پاک اور بے نیاز ہے، غائب اور حاضر کا جاننے والا ہے، اور جو شرک یہ کرتے ہیں اس سے بالا تر ہے۔ آیت 93، یہاں دعائیں بھی ہیں بڑی خوبصورت سی۔ قُل ربی ما تُرِیَنِّی ما یوعدون ربی فلا تجعلنی فی القوم الظالمین، آپ دعا کریں کہ میرے پروردگار، اگر تو مجھے وہ دکھائے جس کا وعدہ انہیں دیا جا رہا ہے تو اے رب تو مجھے ان ظالموں کے گروہ میں نہ کرنا۔ ہم جو کچھ وعدے انہیں دے رہے ہیں سب آپ کو دکھا دینے پر یقیناً قادر ہیں۔ برائی کو اس طریقے سے دور کریں جو سراسر بھلائی والا ہو۔ جو کچھ یہ بیان کر رہے ہیں ہم بخوبی واقف ہیں، اور دعا کریں کہ میرے پروردگار، کہ شیطانوں کے وسوسوں سے تیری پناہ چاہتا ہوں، اور میرے رب میں تیری پناہ چاہتا ہوں کہ وہ میرے پاس آ جائیں۔ کسی کو بہت وسوسے آتے ہو نا تو ضرور یہ دعائیں مانگا کریں، بہت پیاری دعائیں۔ یہاں تک کہ جب ان میں سے کسی کو موت آنے لگتی ہے تو کہتا ہے، میرے پروردگار مجھے واپس لوٹا دے کہ اپنی چھوڑی ہوئی دنیا میں جا کر نیک عمل کر لوں۔ ہرگز ایسا نہیں ہوتا، یہ تو صرف ایک قول ہے جس کا یہ کہنے والا ہے۔ ان کے پسے پشت تو ایک حجاب ہے، یہ ہے برزخ۔ ان کے دوبارہ جی اٹھنے کے دن تک، وَمِن وَرَائِهِم بَرْزَخٌ إِلَى يَوْمِ يُبْعَثُونَ فَإِذَا نُفِخَ فِي الصُّورِ، پس جب کے سور پھونک دیا جائے گا اس سے نہ تو آپس کے رشتے ہی رہیں گے اور نہ آپس کی پوچھ گچھ۔ اس کے ساتھ ہی، فَمَن ثَقُلَت مَوَازِينُهُ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، جن کی ترازو کا پلہ بھاری ہو گیا وہ تو نجات والے ہو گئے، اور جن کے ترازو کا پلہ ہلکا ہو گیا یہ ہیں وہ جنہوں نے اپنا نقصان آپ کر لیا، جو ہمیشہ کے لیے جہنم واصل ہوئے، ان کے چہروں کو آگ جھلستی رہے گی اور وہ وہاں بد شکل بنے ہوئے ہوں گے۔ کیا میری آیتیں تمہارے سامنے تلاوت نہ کی جاتی تھی، پھر بھی تم انہیں جھٹلاتے تھے؟ قالوا ربنا غلبت علینا شقوتنا، وہ کہیں گے، پروردگار ہماری بدبختی ہم پر غالب آ گئی، واقعی ہم تھے ہی گمراہ۔ وَكُنَّا قَوْمَ الضَّالِّينَ، اکثر ظالمین آتا ہے نا، تو یہاں ضالین دیکھیے گا۔ رَبَّنَا اخْرِجْنَا مِنْهَا فَإِنْ عُدْنَا فَإِنَّا ظَالِمُونَ، اے ہمارے پروردگار ہمیں یہاں سے نجات دے، اگر ہم بھی ایسا ہی کریں، یعنی ہم دوبارہ وہی کریں، اگر ہم بھی ایسا ہی کریں تو بے شک ہم ظالم ہیں۔ اللہ تعالیٰ فرمائے گا، پھٹکارے ہوئے یہیں پڑے رہو اور مجھ سے کلام نہ کرو۔ اِنَّهُ كَانَ فَرِيقٌ مِّنْ عِبَادِي، میرے بندوں کی ایک جماعت تھی جو برابر یہی کہتی رہی کہ ہمارے پروردگار ہم ایمان لا چکے ہیں، تو ہمیں بخش اور ہم پر رحم فرما، تو سب مہربانوں سے زیادہ مہربان ہے۔ لیکن تم انہیں مذاق میں ہی اڑاتے رہے، یہاں تک کہ اس مشغلے نے تم کو میری یاد بھی بھلا دی اور تم ان سے مذاق ہی کرتے رہے۔ میں نے آج انہیں ان کے اس صبر کا بدلہ دے دیا ہے کہ وہ خاطر خواہ اپنی مراد کو پہنچ چکے ہیں۔ دریافت فرمائے گا کہ تم زمین میں با اعتبار برسوں کی گنتی کے کس قدر رہے، وہ کہیں گے ایک دن یا اس ایک دن سے بھی کم۔ گنتی گننے والوں سے بھی پوچھ لیجئے۔ اللہ تعالیٰ فرمائے گا، فی الواقع تم وہاں بہت ہی کم رہے ہو، اے کاش تم اسے پہلے سے ہی جان لیتے۔ یہ ہے آپ کی میری زندگی۔ ہم چھوٹے چھوٹے دن گنتے ہیں نا، قیامت کے دن لوگوں کو پوری زندگی ایک دن یا اس سے بھی کم۔ آپ ایک پارے کو سوچیے، ڈھائی گھنٹے سے پونے تین کا ایک پارا ہے ہمارا، ٹو اینڈ ہاف آور پلس مائنس، کتنا بوجھل لگتا ہے۔ قیامت کے دن آپ کی پوری زندگی، آپ سوچیں نا، اپنا بچپن یاد کریں، کوئی واقعہ جو آپ کو سب سے پرانا یاد ہے، آج تک صدیاں نہیں گزر گئی لگتی۔ کب ہم بچے تھے، پھر ہم بڑے ہوئے، پھر جوان ہوئے، پھر اس طرح ہوا، یہ ہوا، آگے پتہ نہیں کیا کیا عمریں پڑی ہوئی ہیں۔ پورا سب کچھ آپ کو ایک پارے کے دن جتنا لگے گا۔ کیا حیثیت اس دنیا کی۔ اَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ، کیا تم یہ گمان کیے ہوئے ہو کہ ہم نے تمہیں یوں ہی بیکار پیدا کیا اور یہ کہ تم ہماری طرف لوٹائے نہ جاؤ گے؟ یہ ہیں دو سوال جو بندے کو تزکیہ نفس پہ مائل کرتے ہیں۔ گناہ باقی رہے گا، لذت ختم ہو جائے گی، نیکیاں باقی رہیں گی، اس کی تکلیف ختم ہو جائے گی۔ یہ سوچ کے اپنا تزکیہ نفس کیجئے، और ज़िंदगी का मकसद समझिए, पर्पज़ ऑफ लाइफ ये ना मालूम हो तो बंदा वैसे ही इधर उधर भागता है। आगे अल्लाह ताला की शान, फ़तअल्लाहुल मलिकुल हक, अल्लाह ताला सच्चा बादशाह है, वो बड़ी बुलंदी वाला है, इसके सिवा कोई माबूद नहीं, वही बुज़ुर्ग अर्श का मालिक है। जो शख्स अल्लाह के साथ किसी दूसरे माबूद को पुकारे जिसकी कोई दलील इसके पास नहीं, बस इसका हिसाब तो इसके रब के ऊपर ही है, बेशक काफिर लोग निजात से महरूम हैं। क्या पता चला निजात नहीं होगी कुफर वालों की। वक़ुर रब्बि इग़फिर वरहम वअंता खैरुर राहिमीन, और कहो कि मेरे रब तू बख्श रहम कर और तू सब मेहरबानों से ज़्यादा मेहरबानी करने वाला है। इतनी खूबसूरत दुआएं, तदब्बुर और अमल के नुक्ते। किसी ने आपके साथ बुराई की हो अगर, सोचिए तो उसे माफ़ कर दें और तोहफ़ा देकर इसके साथ एहसान करें, है जरूरत? तज़किया नफ्स हो जाए ना तो बहुत आसान है, मज़ा आता है। बल्कि कोई तकलीफ़ दे और सब्र करें हम, कोई दुख दे और आप उसको सुख दें, कोई बददुआ दे आप दुआ दें, कोई आपको गाली दे आप जवाब में उसको अच्छे लफ्ज़ बोलिए, इसमें फिर मज़ा आने लगता है। जैसे करेले खाने वाले को कड़वे भी लग रहे होते हैं तो मज़ा भी आ रहा होता है, हाँ मिर्चे भी खाते हैं और सूसू भी करते हैं। शर्त ये आपका तज़किया हो चुका हो, अपने आप को खुद ही चेक कर लीजिए अभी अंदर कितनी गंदगी है और कितना पाक होने की ज़रूरत है। अल्लाह ताला से अपने और अपने प्यारों के हुस्न खात्मा की दुआ मांगते रहें। अल्लाहुम्मा इन्नी असअलुकल हुस्नुल खातिमा, इस पे लेक्चर भी मौजूद हैं दो तीन, जिसमें डिफरेंट चीज़ें हैं, अलामतें भी हैं और बाकी भी चीज़ें हैं। ये दुआ मांगिए, रब्बना आमन्ना फ़ग़फ़िर लना वरहमना वअंत खैरुर राहिमीन। कुरान पाक से रहनुमाई, किसी की बुरी बात या हरकत पर इसे माफ़ करना और दरगुजर करना मुश्किल तो लगता है लेकिन पसंदीदा है। इस दुनिया में नेक आमाल करके अल्लाह को राज़ी कर लें वरना कल सिर्फ हसरत होगी। दीनी तर्ज ज़िंदगी गुजारने वालों और नेक लोगों का मजाक उड़ाने से डरिए, कभी किसी की दाढ़ी और टोपी का मजाक ना कीजिए और किसी और रिचुअल का भी। गौर व फिक्र की बातें, एक कामिल मोमिन को चाहिए कि वो ज़ालिमों से बदला लेने की बजाय अपना मामला अल्लाह के सपुर्द कर दे, कि अल्लाह ही इनसे बदला लेने का ज़्यादा हक रखता है। गुस्से के वक्त इंसान ख़ुद पर काबू नहीं रख पाता, इसलिए इस वक्त शैतान के वसवसों से अल्लाह की पनाह मांगे, ये भी तज़किया नफ्स में बहुत ज़रूरी है। तदखीर, आपको करेक्टर सर्टिफिकेट चाहिए अगर जन्नतुल फिरदौस का, अगर दाखिला फॉर्म 100% फिल करना है तो अपने गुस्से पे पांव रखिए। जब ख्वाहिशात गालिब आती हैं तो इंसान अपने बारे में अच्छा गुमान रखता है और दूसरों के बारे में बुरा गुमान रखता है। अब आप चेक करिए अपने ऊपर कहाँ तक किस जगह पर तज़किया हुआ और कहाँ नहीं हुआ। अल्हम्दुलिल्लाह बहुत खूबसूरत पैगाम के साथ सूरत मोमिनून पूरी हुई और सूरत नूर को शुरू करते हैं। सूरत नूर क्या है? पूरे माशरे की तदखीर, तज़किया, तामीर सीरत की बातें, गंदगी से बचाने वाली, प्लैग से बचाने वाली। आज फिगर एंड फैक्ट्स बता रहे हैं कि वो मुल्क जिनकी सड़कें बड़ी साफ़ हैं, जिनकी गलियां बड़ी साफ़ हैं, लेकिन वहाँ ज़िना की बेहूदगी, गंदगी इतनी आम है कि शायद ही किसी का नसब बाकी हो। वहाँ गटर तो नहीं उबलते लेकिन वहाँ बेहयाई के गटर उबलते दिखते हैं। इसी तरह का और तकाबुल करें तो इस्लाम इज़ अ कम्प्लीट वे ऑफ लाइफ। जिन मुल्कों में आज भी इस्लाम राइज है, इस्लाम की सज़ाएँ राइज है, जिसमें एक ये मुल्क भी है सऊदी अरब, तो वहाँ आपको ऐसी चीज़ें आटे में नमक की दिखेंगी। कुछ ढकी छुपी हों तो करे कोई, उसको आपको मैं रोक नहीं सकते, ना आपका मेरा हक है कि उस पर जाएँ, अपने घर में कोई कुछ भी कर ले। लेकिन असल बात यह कि ओपन सरेआम जब बेहूदगी फैलने लगे तो फिर उसके अंदर इस कुरान की ज़रूरत है। इस पूरी सूरत में आपको ज़िना और उसके सदे बाप, सदे ज़राए बुराई है, आज इसका नाम बदल गया, आज इसको कहीं खूबसूरत स्लोगन्स दे दिए, कहीं लव चाइल्ड का नाम दे दिया, कहीं कुछ, लेकिन है ये गंदगी। आप किसी को गंदा सा तोहफा, ख़राब सा पुराना सा लेके खूबसूरत रैपिंग पेपर में डाल के दे दें, खुश तो बहुत होगा देखकर, जब खोलेगा तो क्या निकलेगा। ये है वो पोल्यूशन जो आपको गंदे माशरों में दिखती है, ऊपर चमकते वनीर और अंदर गंदगी। ये सारी बातें सोचते हुए आइए ज़रा तर्जमा पढ़ते हैं। टोटल 64 आयतें हैं सूरत की। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सूरत अनज़लनाह व फ़रदनाह व अनज़लना फ़ीहा आयातिन बय्यिनात। नोट कीजिए, लिखे बल्कि किसी सूरत का आगाज़ इतना स्ट्रॉन्ग नहीं जितना इसका, فرض بھی ہے، ہم نے بھی نازل کی ہے، اور آیت بینات بھی ہیں اور تذکیر بھی۔ پہلی آیت میں چار پوائنٹ ہے جس سے سمجھ آ رہا ہے کہ اس کے احکامات پہ اعتراض مت کرنا، سوچ کے بولنا، نبی کے نہیں، کسی انسان کے بنائے ہوئے نہیں، یہ اللہ کے بنائے ہوئے قوانین ہیں۔ کیسے؟ یہ وہ صورت ہے جو ہم نے نازل فرمائی اور مقرر کر دی، اور جس میں ہم نے کھلی آیتیں احکام اتار دیے تاکہ تم یاد رکھو۔ الزانیت و الزانی، نوٹ کیجئے گا پہلے عورت کا ذکر ہے کیونکہ زنا کا دروازہ عورت کھولتی ہے، مرد کو شے مل جاتی ہے۔ زنا کار عورت اور مرد میں سے ہر ایک کو 100 کوڑے لگاؤ، ان پر اللہ کی شریعت کی حد جاری کرتے ہوئے تمہیں ہرگز ترس نہ کھانا چاہیے۔ اگر تمہیں اللہ پر اور قیامت کے دن پر ایمان ہو، ان کی سزا کے وقت مسلمانوں کی ایک جماعت موجود ہونی چاہیے تاکہ عبرت حاصل کریں۔ زانی مرد سوائے زانیہ یا مشرک عورت کے کسی اور سے نکاح نہیں کرتا، اور زناکار عورت بھی سوائے زانی یا مشرک مرد کے کسی اور سے نکاح نہیں کرتی، اور ایمان والوں پر یہ حرام کر دیا گیا۔ کیا؟ یہ نکاح بھی، اور زانی مومن پہ اور مومن زانی پہ، یعنی نیک لوگوں کو نیک لوگ ہی ملیں گے۔ جو لوگ پاک دامن عورتوں پر زنا کی تہمت لگائیں پھر چار گواہ نہ پیش کر سکیں تو انہیں 80 کوڑے لگاؤ، اور کبھی بھی ان کی گواہی قبول نہ کرو، یہ فاسق لوگ ہیں۔ دیکھیے یہ دنیا کی رسوائی ہے۔ ہاں، جو لوگ اس کے بعد توبہ اور اصلاح کر لیں تو اللہ بخشنے والا اور مہربانی کرنے والا ہے۔ جو لوگ اپنی بیویوں پر بدکاری کی تہمت لگائیں اور ان کا کوئی گواہ سوائے ان کی ذات کے نہ ہو، تو ایسے لوگوں میں سے ہر ایک کا ثبوت یہ ہے کہ 4 مرتبہ اللہ کی قسم کھا کر کہیں کہ وہ سچوں میں سے ہیں، اور 5ویں مرتبہ کہے کہ اس پر اللہ کی لعنت ہو اگر وہ جھوٹوں میں سے ہو۔ اور اس عورت سے سزا اس طرح دور ہو سکتی ہے کہ وہ 4 مرتبہ اللہ کی قسم کھا کر کہے کہ یقیناً اس کا مرد جھوٹ بولنے والوں میں سے ہے، اور 5ویں دفعہ کہے کہ اس پر اللہ کا غضب ہو اگر اس کا خاوند سچوں میں ہو۔ اگر اللہ تعالیٰ کا فضل تم پر نہ ہوتا تو تم پر مشقت اترتی، اور اللہ تعالیٰ توبہ قبول کرنے والا با حکمت ہے۔ جو لوگ یہ بہت بڑا بہتان لائے ہیں، یہ بھی تم میں سے ہی ایک گروہ ہے، تم اسے اپنے لیے برا نہ سمجھو، یہ تو تمہارے حق میں بہتر ہے۔ ہاں، ان میں سے ہر ایک شخص پر اتنا گناہ ہے جتنا اس نے کمایا، اور ان میں سے جس نے اس کے بڑے حصے کو سر انجام دیا ہے اس کے لیے عذاب بھی بہت بڑا ہے۔ لولا سمعتموہ، اسے سنتے ہی مومن مردوں عورتوں نے اپنے حق میں نیک گمانی کیوں نہ کی، اور کیوں نہ کہہ دیا کہ یہ تو کھلم کھلا سری بختان ہے، یہ حضرت عائشہ پہ تہمت والی آیتیں۔ وہ اس پر 4 گواہ کیوں نہ لائے، اور جب گواہ لائے تو یہ بختان باز لوگ یقیناً اللہ کے نزدیک محض جھوٹے ہیں۔ اگر اللہ تعالیٰ کا فضل و کرم تم پر دنیا اور آخرت میں نہ ہوتا تو یقیناً تم نے جس بات کے چرچے شروع کر رکھے تھے اس بارے میں تمہیں بہت بڑا عذاب پہنچتا، جبکہ تم اسے اپنی زبانوں سے نقل در نقل کرنے لگے، یعنی آگے سے آگے فارورڈ کرنے لگے، اور اپنے منہ سے وہ بات نکالنے لگے جس کی تمہیں مطلق خبر نہ تھی۔ یاد رکھیے، بہت بڑی جواب دہی ہے۔ کسی انسان کے جھوٹا ہونے کے لیے کافی ہے کہ ہر سنی سنائی بات کو آگے کر دے، تو سوچ سمجھ کے چیزوں کو آگے کیا کریں، چاہے وہ کسی حکمران کی باتیں ہوں، سیاسی لیڈر کی، یا کسی گلوکار یا کسی اداکار کی، کسی انسان کی بات کے اور اللہ کے بیچ میں مت آئیے، ورنہ آپ اندر پیس دیے جائیں گے۔ گو تم اسے ہلکی بات سمجھتے رہے لیکن اللہ کے نزدیک یہ بہت بڑی بات تھی۔ ہائی لائٹ کیجیے، ولول فضل اللہ علیکم ورحمت، لوگوں کے اسکینڈل سے دور رہیے، برائی میں حصے دار نہ بنے۔ اور یہاں وہ واقعہ بھی اخلاق نبی کا یاد کیجیے جو پارے کے شروع میں ہو گیا، بے حیائی بدکاری سے کس خوبصورت طریقے سے نبٹنے کی ضرورت ہے۔ ولول سمعتموہ، تم نے ایسی بات کو سنتے ہی کیوں نہ کہہ دیا کہ ہمیں ایسی بات منہ سے نہیں نکالنی چاہیے، یا اللہ تو پاک ہے، یہ تو بہت بڑا بہتان ہے اور یہ تہمت ہے، اور اللہ تعالیٰ تمہیں نصیحت کرتا ہے پھر کبھی بھی ایسا کام نہ کرنا اگر تم سچے مومن ہو۔ اللہ تعالیٰ تمہارے سامنے اپنی آیتیں بیان فرما رہا ہے، اور اللہ تعالیٰ علم اور حکمت والا ہے۔ ان الذین یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا، جو لوگ مسلمانوں میں بے حیائی پھیلانے کے آرزو مند رہتے ہیں ان کے لیے دنیا اور آخرت میں دردناک عذاب ہے، اللہ تعالیٰ سب کچھ جانتا ہے اور تم کچھ بھی نہیں جانتے۔ آج بے حیائی کی تشریح ہو رہی ہے، نشر و اشاعت، گندی فلمیں، پرون موویز، اور نہ جانے کیا کچھ۔ کوئی ایسی گندی چیز دیکھ کر آپ حصہ ڈالتے ہیں؟ آپ کا ایک ایک کلک ان کو پیسہ دلواتا ہے؟ کل قیامت کے دن جو حساب ہونا ہے نا 5 باتوں کے سوالوں کا، 5 میں سے 2 مال سے متعلق ہے۔ ان مالن میں نئی نقص بہو، مال کہاں سے کمایا؟ اور اگلا، من اين انفق ہو، کہاں خرچ کیا؟ تو حرام پہ آپ کی ایک پینی کیوں نہ لگے، کل اس کا جواب دینا ہوگا۔ ایسی تمام چیزوں سے بچنے کے لیے کرو کیا؟ اگر تم پر اللہ تعالیٰ کا فضل اور اس کی رحمت نہ ہوتی، اور یہ بھی کہ اللہ بڑی شفقت رکھنے والا مہربان ہے، تو تم پر عذاب اتر جاتا۔ نصف پارہ ہوا 20 آیت پہ، کیا پتہ چلا کہ جب بندہ سچا ہوتا ہے تو اللہ اس کی بے گناہی ثابت کر دیتا ہے۔ تدبر اور عمل کی باتیں ان ساری آیات میں۔ آج کا میڈیا عورت کو حجاب اتار دینے، مردوں اور عورتوں کے اختلاط، مردوں کی داڑھیوں کو اتروانے اور شادی کے بجائے دوستی کی دعوت دے رہا ہے۔ اس فتنے کو پہچانیے، اپنے پیارے پیارے بچوں کو معاشرے کے بے رحم ہاتھوں میں مت چھوڑیے، ان سے خود تعلق قائم رکھیے۔ جیسے نبی نے محبت سے اس شخص کو زنا سے بچا لیا، آپ اپنے بیٹے بیٹیوں کے ساتھ بات کریں۔ اپنے بچوں سے تو بے تکلفی ہوتی ہے، افواہیں پھیلانے سے بچیں اور دوسروں کو بھی اس سے بچائیے۔ بغیر تحقیق کوئی میسج آگے نہ بھیجیے۔ اپنے معاشرے میں فحش کاموں کے پھیلنے سے روکنے میں اپنا مؤثر کردار ادا کریں، اللہ ہمیں اس کے لیے استعمال کر لے۔ رہنمائی کے پوائنٹس: زانی اور زانیہ کو مشرک مرد اور مشرک عورت کے ساتھ نکاح کا حکم دینا زنا سے نفرت دلانے کے لیے ہے۔ یہ نہیں کہا کہ اچھا پھر ایسے کر لو، یعنی تمہیں زنا سے نفرت ہونی چاہیے کہ تمہیں کسی شریف گھر کی لڑکی نہیں ملے گی کیونکہ تم گندے لڑکے ہو، اور تمہیں کوئی اچھا شریف مرد نہیں ملے گا کیونکہ تم ایک عورت ہونے کے باوجود بھی بہک چکی ہو۔ اللہ نے اسی لیے حدود مقرر کی ہیں کہ معاشرے کی اصلاح ہو، لوگ برائی سے دور رہیں اور مظلوم کو انصاف دلایا جا سکے۔ کسی پر تہمت سے الزام لگانا اور بغیر علم اور تحقیق کے کوئی بات کہنا حرام بھی ہے اور جرم عظیم بھی ہے۔ غور و فکر کے گوشے: شادی کا فیصلہ کرتے وقت پاکیزگی کو باقی چیزوں پر فوقیت دینی چاہیے۔ یہ درخواست ہے ماں باپ سے، جو بیٹیوں کے یا بھائی جو بہنوں کے رشتے ڈھونڈتے ہیں، وہ نرمی جو حاکم کو حد لگانے سے روک دے وہ جائز نہیں ہے۔ یہ تو اللہ کے قانون میں آپ ہاتھ ڈال رہے ہیں۔ زنا ایسا برا کام ہے کہ دونوں کی عزت پر ایسا دھبا لگاتا ہے جو کسی دوسرے گناہ سے نہیں لگتا، اور توبہ کے آنسوؤں سے مٹ سکتا ہے۔ شرط یہ ہے کہ توبہ کی جائے اور کسی کو اس کام کی خبر نہ دی جائے۔ آدمی کو اپنی زبان سے وہی بات کہنی چاہیے جس کا اسے علم اور یقین ہو۔ تو یہ بڑے گھنونے جرائم ہیں، آج معاشروں کو اسے پاک کرنے کی ضرورت ہے۔ دن بدن سائنسی ایجاد سے یہ کام اب آسان ہوتا جا رہا ہے، تو کیا کریں؟ انہی جگہوں سے حق کو عام کیجیے، حصہ بنیے اس چیز کو عام کرنے کا۔ آیت 21 سے آگے: یا ایھا الذین آمنوا لا تتبعوا خطوات الشیطان، ایمان والو شیطان کے نقش قدم پر نہ چلو، جو شخص شیطانی قدموں کی پیروی کرے تو وہ تو بے حیائی اور برائی کا ہی حکم کرے گا، اور اگر اللہ تعالیٰ کا فضل و کرم تم پر نہ ہوتا تو تم میں سے کوئی بھی کبھی بھی پاک صاف نہ ہوتا، لیکن اللہ تعالیٰ جسے پاک کرنا چاہے کر دیتا ہے، اور اللہ سب سننے والا جاننے والا ہے۔ ولا یات علی اولو الفضل منکم، اب ذرا حضرت ابو بکر کو ذہن میں لائیے۔ اگر صدیقہ پہ تہمت لگی تو اگر ایک طرف وہ محمد عربی کی بیوی تھی تو صدیق اکبر کی بیٹی بھی تھی، کیا دل پہ گزرا ہوگا باپ کے؟ سوچئے ذرا۔ جب پتہ چلا کہ اس میں مستو نام کا وہ صحابی بھی ہے جو ابو بکر کا رشتہ دار تھا، غریب بھی تھا، اسی کی کفالت بھی کرتے تھے، باپ ہونے کے ناطے قسم کھا لی آج کے بعد مستوں کو کچھ نہیں دوں گا۔ قرآن میں آیت آ گئی، اب سنیے ذرا اس کو: ولا یات علی اولو الفضل منکم، تم میں سے جو بزرگی اور کشادگی والے ہیں انہیں اپنے قرابت داروں اور مسکینوں اور مہاجروں کو فی سبیل اللہ دینے سے قسم نہ کھا لینی چاہیے، بلکہ معاف کر دینا اور درگزر کر لینا چاہیے۔ کیا تم نہیں چاہتے کہ اللہ تعالیٰ تمہارے قصور معاف فرما دے؟ اللہ تعالیٰ قصوروں کو معاف فرمانے والا مہربان ہے۔ دیکھیے، باپ ہونے کے ناطے تو ان کا عمل جسٹیفائی کیا جا سکتا ہے، صدیق ہونے کے ناطے نہیں۔ لکھیے، یہ ہے تزکیہ نفس۔ جب تعمیر سیرت ہو جاتی ہے، تزکیہ نفس ہو جاتا ہے، تو پھر تزکیہ معاشرہ بھی ہوتا ہے۔ تزکیہ نفس سے لے کے تزکیہ معاشرہ تک کے قوانین اس بارے میں، پورا معاشرہ تب پاک ہوگا جب افراد پاک ہوں گے، اور اس کے لیے قرآن کے پانی کو عام کرنے کی ضرورت ہے۔ اب تہمت لگانے والوں کی سزا: ان الذین یرمون المحصنات الغافلات المؤمنات، دیکھیے یہ سب حضرت عائشہ صدیقہ کی صفات تھیں۔ کیا जो लोग पाक दामन भोली भाली बाईमान औरतों पर तोहमत लगाते हैं वो दुनिया और आखिरत में मलून हैं और इनके लिए बड़ा भारी अजाब है, जबकि इनके मुकाबले में इनकी ज़ुबानें और इनके हाथ पाँव इनके अमाल की गवाही देंगे। इस दिन अल्लाह इन्हें पूरा पूरा हक इंसाफ के साथ देगा और वो जान लेंगे कि अल्लाह ताला ही हक है और वही जाहिर करने वाला है। अलखबीसातुलखबीसिन वलखबीसून अलखबीसात, खबीस औरतें खबीस मर्दों के लायक हैं और खबीस मर्द खबीस औरतों के लायक हैं, और पाक औरतें पाक मर्दों के लायक हैं और पाक मर्द पाक औरतों के लायक हैं। ऐसे पाक लोगों के मुतल्लिक जो कुछ गलत बातें बोहतान लगाकर वो कर रहे हैं वो इनसे बिल्कुल बरी हैं और इनके लिए बख्शिश और इज्जत वाली रोज़ी है। या अय्युहल्लज़ीना आमनू, ऐ ईमान वालों अपने घरों के सिवा और घरों में ना जाओ। यहाँ से अब आगे सूरत के एंड तक आलमोस्ट इस बुराई को रोकने के ज़राए बताए जा रहे हैं। जब तक प्रैक्टिकल स्टेप्स नहीं लिए जाएंगे बेहयाई बुराई ख़त्म नहीं होगी, बातों से नहीं प्रैक्टिकली सूरत। उसमें पहली चीज़, ऐ ईमान वालों अपने घरों के सिवा और घरों में ना जाओ यहाँ तक कि इजाज़त ना ले लो और वहाँ के रहने वालों को सलाम ना कर लो। यही तुम्हारे लिए सरासर बेहतर है ताकि तुम नसीहत हासिल करो। अगर वहाँ तुम्हें कोई और भी ना मिल सके तो फिर इजाज़त मिले बगैर अंदर ना जाओ, और अगर तुमसे लौट जाने को कहा जाए तो लौट जाओ। यही बात तुम्हारे लिए पाकीज़ा है, जो कुछ तुम कर रहे हो अल्लाह ताला खूब जानता है। ज़रा लिखिए अपने लिए, अगर आप किसी के घर जाएं और अंदर से आवाज़ आए, आपने नॉक किया, उन्होंने सुन भी लिया और आपसे कहते हैं कि आप लौट जाइए इस वक्त ना आए, कैसा लगेगा? अगर आपका तज़किया और तरबिया कुरान की रोशनी में हो गया, आप कहेंगे शुक्र है आज कुरान के हुक्म पर अमल का मौका मिल गया, जैसे सहाबा कराम खुश हुआ करते थे ऐसी बातों में। और अगर आपका तज़किया ना हुआ तो आप तो पाँव पटक के जाएंगे और क्या कह के जाएंगे, आज के बाद मैं नहीं आऊँगी। तो याद रखिए, घर सुकून की जगह है, बेतकल्लुफ़ी की जगह है, इंसान किसी भी हाल में हो सकता है, हर जगह हर एक को आप सब नहीं कर सकते। तो दीन को सीखिए और इससे इस्लाम की खूबी भी देखिए, कितना प्यारा दीन है। इसके बरक्स हम मजबूरन मारे बांधे किसी को मना तो नहीं करते, लेकिन बाद में फिर कितनी बातें होती हैं, आने वाले को भी बुरा लगता है, जाने वाले को भी बुरा लग रहा होता है। तो थोड़ी सी माजरत कर लेनी चाहिए, बल्कि नेकी समझ कर करेंगे तो इस पर अजर मिलेगा। क्या हर घर की ये कहानी है? नहीं, कुछ घर ऐसे हैं जहाँ कुछ पब्लिक प्लेसेस होती हैं, दूसरों का कॉमन एरिया है, उसके बारे में अब हुक्म चार किस्म के घरों में एक पढ़ लिया, तीन अब आगे आ रहे हैं। लैस अलैकुम जुनाहुन अन तदखुलू बुयूतन गैर मस्कूना, हाँ गैर आबाद घरों में जहाँ तुम्हारा कोई फ़ायदा या असबाब हो, जाने में तुम पर कोई गुनाह नहीं। तुम जो कुछ भी जाहिर करते हो और जो कुछ छुपाते हो अल्लाह ताला सब कुछ जानता है। मुसलमान मर्दों से कहो कि अपनी निगाहें नीची रखें, यह है इस बुराई को रोकने की सबसे बड़ी चीज़ आज के दौर के अतबार से। नज़रों को नीचे रखो और अपनी शर्मगाहों की हिफाजत रखें, यही इनके लिए पाकीज़गी है। लोग जो कुछ करें अल्लाह ताला सबसे ख़बरदार है। वकुल्लिल मोमिनात यख्तुतन मिन अबसारिहिन, नोट किया, पर्दे की आयतें पहले मर्द से मुतल्लिक आई हैं। नज़र झुका लो, शर्मगाह की हिफाजत कर लो, मर्द का पर्दा पूरा हो जाएगा। अब औरत के पर्दे में एक्स्ट्रा एक दो चीज़ें, मुसलमान औरत से कहो कि वो भी अपनी गाहें नीची रखें और अपनी इस्मत यानी इज़्ज़त में फ़र्क ना आने दें और अपनी जीनत को ज़ाहिर ना करें सिवाय इसके जो ज़ाहिर है, और अपने गिरेबानों पर अपनी ओढ़नियाँ डाले रहें और अपनी आराइश को किसी के सामने ज़ाहिर ना करें सिवाय अपने खामिदों के या अपने वालिद के या अपने ससुर के या अपने लड़कों के या अपने खामिद के लड़कों के या अपने भाइयों के या अपने भतीजों के या अपने भांजों के या अपने मेल जोल की औरतों के या ग़ुलामों के या ऐसे नौकर चाकर के मर्दों के जो शहवत वाले ना हों, या ऐसे बच्चों के जो औरतों के पर्दे की बातों से मुत्तले नहीं। सवाल लिखिए कि इतनी लंबी लिस्ट क्यों देनी थी अल्लाह ने अगर पर्दा होता ही ना, ज़रा सोचिएगा। सूरत आराफ में औरतों में क्या पहने उसका तस्करा गुजर गया, यहाँ घर के अंदर के महरमों और गैर महरमों से किस तरह ताल्लुक़ करना है वो है। आखिरी हुक्म आएगा सूरत अज़ाब में, बाहर के मर्दों में जनरल निकलते हुए बाहर औरत क्या पहने क्या करे। अब जवाब दीजिए, लोग कैसे कह सकते हैं कि पर्दा तो है ही नहीं, शरीफ पर्दा क्या होता है वो नहीं कर सकते। कितने साल हमने ये अहमकाना किस्म का पर्दा किया होगा, बाहर जाते हुए बुरका पहन लेते थे घर के मर्दों के आगे खुले मुँह, और आज भी हमारे पाकिस्तान में तो इसका बहुत असर है। सास को बड़ा ही बुरा लगता है जब बहू कहती है कि मैंने पर्दा करना, कहते हैं ये भाई को भाई से अलग कर देगी, नंदोई आए बहू जाए खिदमत करे वो करे, क्योंकि ये जी दामाद है। गलत है, ये इस्लाम नहीं है, ये रस्म है। जब एक मर्द बाहर का खतरनाक है तो घर वाला तो उससे भी ज़्यादा खतरनाक है। आप कहेंगे नहीं वो बहुत अच्छे हैं, तो क्या सहाबा से भी अच्छे हैं? पर्दे के एक तरफ बेहतरीन ख्वातीन होती थी, पर्दे के दूसरी तरफ बेहतरीन मर्द होते थे। उनको कहा जा रहा है कि कोई औरत मर्द के साथ तन्हा ना हो, तो फिर आज के दौर के तो फितने ही इतने हैं। तो अल्लाह के हुक्मों पर एतराज़ करने की बजाय तौफीक मांगिए कि अल्लाह अमल की तौफीक अता फरमा दे। अब इसके बाद चलने का अंदाज़, औरत के तो कदमों में भी कशिश है, उसकी तो पायल की झनकार हो, उसके माथे का झूमर हो, टीका हो, उस पर भी शायरों ने शायरी कर दी। इसलिए फरमाया बला यद्रिब नबी अर्जुली हिंद, और इस तरह ज़ोर ज़ोर से पाँव मार कर ना चलें कि इनकी पोशीदा जीनत वाली चीज़ें मालूम हो जाएं। टैप डांस के बारे में क्या ख्याल है? टुक टुक करती हील वाली जूतियों के बारे में आपका क्या ख्याल है? यानी हर वो चीज़ जिससे औरत की मौजूदगी का एहसास होने लगे। ऐ मुसलमानों, तुम सब के सब अल्लाह की जनाब में तौबा करो ताकि तुम निजात पाओ। तो वला युबदीन ज़ीनत, उन्ना में तीन लफ्ज़ लिखिए, आराइश, ज़िबाइश, नुमाइश। क्या करे औरत, क्या ना करे? हमारी प्यारी बहनें थक जाती हैं, परेशान हो जाती हैं कुरान पढ़ के, फिर ये भी ना करें, वो भी ना करें, ये भी ना करें। हाय कुरान पढ़ेंगे, अच्छा तो हमने सीख लिया, तो फिर हम कुछ अच्छे कपड़े नहीं पहनेंगे, हाय फिर मेकअप नहीं कर सकते। देखिए कॉन्सेप्ट्स तो लोगों ने यही दिए, अल्लाह ने नहीं दिया। अल्लाह की दी हुई रुख्सतें के आराइश ना सिर्फ ये कि जायज़ बल्कि पसंदीदा है। औरत औरत लगे, आपने कहा कि औरत है तो उसके हाथों के नाखूनों पे भी कुछ रंग लगाओ, लेकिन बेजाहिर है बैठ जाएगी तो छुपाएगी। अच्छा अच्छे कपड़े पहने, क्योंकि अल्लाह ने औरतों के लिए तो रेशम बनाया, मर्द थोड़ी पहनते हैं। रेशम का कीड़ा क्या करेगा बेचारा अगर औरतें अच्छे कपड़े नहीं पहनेंगी? ये सलमान तबका कपड़े, आराइश, कढ़ाई, सिलाई, ये बिजनेस ही ख़त्म हो जाएंगे। औरत हर तरह की आराइश कर सकती है जो उसके दिल को अच्छी लगे, उसकी शाकिला के मुताबिक, उसके माहौल के मुताबिक, जिस हालात में रहती है वो पहने। हाँ इसमें शर्त है कि वो क्या है कि इसराफ ना हो, हदों से बाहर ना हो, मकसद हयाती ना बन जाए। औरत के लिए आराइश भी जायज़ है, यानी अच्छे कपड़े। ज़िबाइश क्या होती है? अब उसको और अच्छा जेवर पहन लिया, मैचिंग कर ली, कोई भी चीज़ है, कोई हर्ज नहीं है। लेकिन नुमाइश जायज़ नहीं है, औरतों में भी नुमाइश जायज़ नहीं है। ये पूछने बताने के लिए कि किसका जोड़ा कितना, देखिए नुमाइश लगती है ना, चीज़ें बिकती हैं, नुमाइश लग रही होती है। औरत औरतों में इसलिए नहीं पहन सकती कि औरतें मेरे कपड़े देखें, जलें, कोड़ें और फिर अपने घर में जाके लड़ाइयाँ डालें। पहनना हुए अपने लिए, शौहर के लिए, अब किसी औरत ने देख लिया कोई हर्ज की बात नहीं। ना औरतों के लिए छोड़ें, ना औरतों के लिए पहने। मैं जब ये बात करती हूँ ना तो लोग कहते हैं फिर पहनने ही क्यों, अगर दिखाने नहीं है तो? अपने लिए पहनी है, आप फ्रेश नहीं हो जाते? आप देखिए सुबह उठते हैं आंखें बंद हो रही होती हैं, आप शावर लेते हैं थोड़ी नींद खुली, कंघी करते हैं और खुलती है, मुंह पे ज़रा कोई क्रीम लगा लेते हैं ज़रा शक्ल रंग रूप सही लगने लगता है, दूसरों की नहीं खुलती है। चले आपके सजने से दूसरों की नींद ना खुले ये नहीं अच्छी, वरना वो सो के उठ के बंदा कैसा भूत लग रहा होता है ना। तो हमेशा याद रखिए जो हद है बस वहाँ रहेंगे तो वो ना सिर्फ ये है कि अच्छी है बल्कि इबादत है। एक औरत अपने मर्द के लिए पहनती ओढ़ती है इबादत है, अल्लाह की दी हुई नेमतों के लिए पहनती इबादत है। आप हमारी सलह सालहीन की मुहद्दसात पढ़े, तहज्जुदों में उठकर नए कपड़े पहन पहन कर पढ़ती थी, कहती थी अल्लाह को दिखाना जिसने दिए। तैयार होती शादियों वाले कपड़े भी पहन लेती कि अल्लाह को दिखाने। किसी ने आपको कोई चीज़ दी है प्यार में मोहब्बत में, आप पहनते हैं कि वो देख ले ताकि उसका दिल खुश हो जाए, इबादत है। आपने पहनी उसको थोड़ा सा तस्करा कर दिया कि ये मैंने पहन ली, और उसने आपको दी आपने पहन के उसमें कुछ अच्छा काम किया, उसका सदका जारिया बन गया। पहनिए एक दफ़ा सदका कर दीजिए, कोई हर्ज नहीं। ना इसको मकसद हयात बनाइए और ना इसको किसी के तकवा को देखने और परखने का मेयार बनाइए, वरना बहुत बड़ी जरूरत है जो आप करेंगे। आइए तदब्बुर के नुक्ते, आयत 21 से, जो आपके साथ बुराई करे इसके साथ भलाई कीजिए। ये आयतें नहीं बंदे को बदला लेने देती, फंस जाता बंदा क्या करूँ। रात को कोई आयतें चल रही थी तरावी में, बड़ा मज़े की बात, मैंने कहा एक तो ये कुरान नहीं कुछ करने देता, बंदा ज़रा सकड़ने लगता है ना तो कुरान की आयती ठीक हो जाओ। और ये कब होता है? जब समझ आता है किसी पे गुस्सा आ रहा होता है, साथ ही आयतें आ जाती, मलकाज़े मीन अलगैस, आप कहते हैं मिट्टी पाओ, ठीक है बस मैं भी अपने आप में रहूँगी, आगे फ़ौरन आ जाते बोला आफीना निन नास, फिर आप कहते हैं मैं क्या, अच्छा जाओ जाओ मैंने उनको माफ़ किया, लेकिन बस ठीक है आगे बल्ला हो हिब्बुल मुहसिनीन, अब तो आपको जाके अगले को आई लव यू कहना ही पड़ेगा, तो लड़ाई सुलह में बदल गई ना। अल्लाह ये कराता है, ये करिए कुरान से तज़किया और तरबिया अपने और अपनी नस्लों का। پھر اسی طرح سے اجازت سے متعلق آداب سیکھیے اور ان پر عمل کیجیے۔ شہوات کے ابتدائی درجے پر روک لینا ہی پاکیزگی ہے، کیونکہ جب گھر بہت گندا ہو جاتا ہے پھر صاف نہیں ہوتا، کئی دفعہ اتنا کپڑا گندا ہو جاتا ہے کہ پھر پھینکنا ہی پڑتا ہے یا وہ جلانا ہی پڑتا ہے، کیونکہ وہ داغ اترتے نہیں ہیں۔ تو گناہوں کے داغ اتنے نہ پکے ہو جائیں کہ ندامت کے آنسو بھی آپ کے اس کو پورا نہ کر سکے جب تک کہ اس کے اوپر کوئی حد نہ لگ جائے۔ آپ کو حد کے گناہ جن کی اس وقت باتیں ہو رہی ہیں، پچھلی زندگی میں بڑے سے بھی بڑا گناہ کیا، آج توبہ کریے، آپ بالکل پاک ہیں انشاءاللہ، شرط دے کے آئندہ نہیں کرنا۔ رہنمائی: پاک دامن اور بھولی بھالی مومنہ عورتوں پر تہمت لگانا بہت بڑا گناہ ہے، گناہوں سے توبہ کر لینا حال اور مستقبل کی کامیابی کا ضامن ہے۔ خواتین کا مکمل حجاب میں ہونا معاشرے میں سعادت کا باعث ہے۔ غور و فکر: بدکاری کو پسند کرنا اور اسے عام کرنا شیطان کی پیروی کرنا ہے، اگر اللہ کا فضل اور رحمت نہ ہوتی تو کوئی خود کو گناہوں سے نہ بچا سکتا۔ رجحان ہماری شخصیت کا عکس ہے، اپنی نیتوں کو پاک کر کے اپنے رجحان کی اصلاح کرنی ہے، ہر اس چیز سے آنکھوں کو نیچا کرنا ضروری ہے جس سے فتنے میں مبتلا ہونے کا اندیشہ ہو اور اللہ ہمیں فتنوں سے بچا دے۔ آگے اب ایک اور سد ذرا، سد ذرا مطلب پری ریکویزٹ، شرائط۔ نہیں چاہتے معاشرے میں گندگی ہو تو اپنے بچوں کے نکاح جلدی کر دو۔ کسی سوسائٹی میں بے نکاح لوگوں کا رہنا وہاں برائیوں کو پھیلانے کے لیے ایسا کام کرتا ہے جیسے چنگاری کو بھڑکتی ہوئی آگ میں بہکانے کے لیے ہوا ہوتی ہے۔ سنیے گا: من کے حلیام امن کم و صالحین امن عبادی کم و اما کم، تم میں سے جو مرد عورت بے نکاح ہوں ان کا نکاح کر دو، اور اپنے نیک بخت غلام لونڈیوں کا بھی، اگر وہ مفلس بھی ہوں گی تو اللہ تعالیٰ انہیں اپنے فضل سے غنی بنا دے گا، اللہ تعالیٰ کشادگی والا علم والا ہے۔ اور ان لوگوں کو پاک دامن رہنا چاہیے جو اپنا نکاح کرنے کی قدرت نہیں رکھتے۔ اب یہ ینگ بچے بچیوں کے لیے جن کے رشتے نہیں ہو رہے، یا ابھی ماں باپ کے جہیز کی اور تیاریوں کی لسٹیں نہیں پوری ہو رہی، اب ان کو طلب ہے، ضرورت ہے۔ اللہ کے نبی کے بس مرد آ کے کہتے تھے ہمیں شادی کی ضرورت ہے، اتنا آسان تھا اس مسلم معاشرے میں نکاح کرنا۔ لکھیے: آج بھی بے حیائی اور برائی تب مٹے گی جب نکاح آسان ہوگا۔ ہم نے رسم و رواج کے پلندوں کے اندر ہم نے نکاح کو تو کہیں چھپا ہی دیا ہے۔ اللہ رحم کرے اگلے دور میں شاید نکاح کے لفظ کی جگہ ہی نہ بچے۔ کیا مولوی صاحب کو بلا کے اپنا ماحول خراب کرنا، ایسے ہی بھیج دو لڑکی کو، جو حالات ہو گئے ہیں، اتنی رسمیں اتنے رواج۔ تو نکاح آسان کیجیے، برائی خود بخود مٹ جائے گی، یہی تدخیر معاشرہ ہے۔ ہاں اگر کسی کا نہیں ہو رہا تو کیا کرے، اپنا نکاح نہیں کر سکتا، لڑکی نہیں کر سکتی، لڑکے کو کوئی دے نہیں رہا، تو پاک دامن رہیں۔ کیسے؟ اللہ کے نبی نے کہا روزے رکھیں، کثرت سے اپنے بچوں کو روزوں کی عادت ڈالیں، اور آپ اپنے لیے بھی لکھیے: آج برائیوں کے اس فتنوں کے دور میں اپنے جوان بچے بچیوں کو پالنا ہے، پیر اور جمعرات کا روزہ اپنے اوپر فرض کر لیں، اس سوچ کے ساتھ کہ یہ نفس کو دباتا ہے۔ آپ کو خود اپنی کوئی خواہش پریشان کرتی ہے، کوئی بھی اشتہا ہوتی ہے نا بندے کو، کسی کو شاپنگ کا شوق ہے، کسی کو نمائش کا کچھ، روزے رکھیے، نفس انشاءاللہ دب جائے گا۔